And greetings in the strong name of Jesus.
अनि बिहानीको अभिवादन येशु ख्रीष्टको शक्तिशाली नाउँमा अभिवादन भन्नुहुन्छ उहाँले.
So today is our sixth lesson on the Sermon on the Mount.
अनि वास्तवमा यो पहाडी उपदेशक सुरु गरेदेखि आज चाहिँ छैटौँ अध्यायमा पुगेका छौँ. छैटौँ पाठ आज सिक्दैछौँ हामीहरू.
So in the last five lessons, we discussed the Beatitudes, which are eight blessings that Jesus spoke in chapter five.
अनि गएको पाँचवटा पाठहरूमा चाहिँ हामीले येशु प्रभुले भन्नुभएको त्यो धन्य भन्ने जुन आशिषका आठवटा कुराहरू अङ्ग्रेजीमा हामी बियाटिच्युड भनेर भन्दैछौँ भन्छौँ त्यसको बारेमा हामीले सिकेका थियौँ, त्यसको बारेमा हेरेका थियौँ.
So these eight blessings are perhaps one of the most well-known sayings of Jesus, and they are very important to our Christian lives.
अनि वास्तवमा यो आठवटा आशिषहरू जो येशु प्रभुले भन्नुभएको छ अनि त्यो चाहिँ वास्तवमा धेरै मानिसहरू जो क्रिस्चियनहरूलाई यो परिचय छन् परिचित छन् यसमा र हाम्रो क्रिस्चियन जीवन जिउने कुरामा यसले एकदमै ठुलो भूमिका खेल्दछ त्यो कुरा हामी बुझ्दछौँ.
So let us read these eight blessings again. And in verses 3 to 10, so may I ask Pastor Silas to read for us so we may be reminded of these blessings.
हामी यो आठवटा पा जुन आशिषहरू छन् मत्तीको पाँचको तिनदेखि दससम्म छन्, आज फेरि हामी त्यसलाई हेर्नेछौँ र तिनदेखि दससम्मका पदहरू पढ्नेछौँ. धन्य आत्मामा दिन हुनेहरू किनभने स्वर्गको राज्य तिनीहरूकै हो. चार पद धन्य शोक गर्ने हो किनहरू किनभने तिनीहरूले सान्त्वना पाउनेछन्. पाँचमा धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्. छमा धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू किनभने तिनीहरू तृप्त हुनेछन्. मत्ती पाँचको सात धन्य दयावन्तहरू किनभने तिनीहरूले दया पाउनेछन्। मत्ती पाँचको आठमा धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। मत्ती पाँचको नौमा धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। अनि दस पदमा धन्य धार्मिकताको निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरूकै हो. परमेश्वरले यो वचनमा आशिष दिउन्.
So in these eight blessings of the Beatitudes, Jesus introduces his disciples to a new concept of living.
अनि वास्तवमा यी आठवटा आशिषका कुराहरू जो छ यहाँ पहाडी उपदेशमा येशु प्रभुले योद्वारा जुन कुरा बताउँदै हुनुहुन्छ कि क्रिस्चियन जीवन जिउनको लागि चाहिँ एउटा नयाँ प्रकारको विचार नयाँ तरिका यहाँबाट हामी देख्दछौँ.
A new perspective to life for the disciples.
अनि चेलाहरू जो येशुको चेलाहरू हुन्छन् उनीहरूको जीवनको लागि चाहिँ नयाँ पद्धति नयाँ जीवनको कुराहरू पुरै नयाँ तरिकाले जिउने कुराहरू भनेर हामी यहाँ बुझ्दछौँ.
So Jesus took the values of this world and he turned it upside down.
अनि वास्तवमा येशु प्रभुले यो संसारको मान्यता मूल्यहरू जो मान्छेहरूले संसारमा महत्त्व दिन्छन् ती कुराहरू लिएर त्यसलाई ठ्याक्कै तलको माथि बनाउनु भयो अथवा ती
So
कुराहरू जुन संसारिक छन् ती कुराहरूको सट्टामा कुन महत्त्वपूर्ण छ भन्ने कुरा देखाउनु भयो.
when he took these values and he turned it upside down, he presented a new reality for his disciples, a new way to live.
अनि वास्तवमा येशु प्रभुले यो संसारको कुराहरू जुन मान्यताहरू छन् ती कुराहरूलाई ठ्याक्कै उल्टाउनु भयो र उहाँले जुन कुरो महत्त्वपूर्ण छ ती आशिषका कुराहरू देखाउनु भयो जुन कुराले चाहिँ हामी येशुको चेला अथवा क्रिस्चियनको हिसाबले चाहिँ अर्कै प्रकारले एउटा नयाँ प्रकारले हामी जिउने कुरा उहाँले देखाउनु भयो.
So this new way of living is completely different from our old way of living, our old life.
अनि वास्तवमा यो नयाँ प्रकारले जिउने जो येशु प्रभुले देखाउनु भएको जुन तरिका छ यो चाहिँ हामीले पुरानो तरिकाले जिइराखेको जीवनको दाँजोमा टोटल्ली फरक चाहिँ हामी पाउँदछौँ.
This new way of living reflects the values of God's kingdom.
अनि यो नयाँ तरिकाले जिउने कुरामा चाहिँ परमेश्वरको राज्यमा कस्तो खालको सिस्टम कस्तो खालको मान्यता मूल्य हुन्छन् त्यो कुरा देखाउँछ.
Now Jesus, as we have said, has come to bring his father's kingdom into this present world.
अनि वास्तवमा हामीले यो कुरा हेरिराखेका छौँ, घरिघरि भनिराखेको छौँ कि येशू प्रभु स्वर्गबाट, उहाँको पिताबाट यो संसारमा आउनुभयो, त्यो चाहिँ उहाँको पिताको राज्यलाई यहाँ सुरु गर्न।
So these new values of God's kingdom begins today on earth.
अनि येशू प्रभुले जब उहाँको पिताको राज्य यो संसारमा सुरु गर्नुभयो, अब यो नयाँ परमेश्वरको राज्यको मूल्य मान्यताहरू चाहिँ अहिले नै यो पृथ्वीमा परमेश्वरको राज्यको रूपमा सुरु हुन्छ।
And it begins today on earth and it will last through all eternity.
अनि यो प्रकारको जिउने तरिका चाहिँ येशू प्रभुले जो सुरु गर्नुभयो अहिले यो संसारमा सुरु भएको छ यो पृथ्वीमा, र यो तरिका चाहिँ अनन्तसम्म कहिल्यै नरोकिएर कहिल्यै नबद्लेर अगाडि बढ्नेछ।
So the world today without God is plagued by sin.
अनि वास्तवमा आजको संसार परमेश्वर नहुनु हो भने पापको एकदमै भयावह प्लेग भनेको चाहिँ महामारीमा डुबेको अवस्था हो।
It is plagued by corruption, by violence, by greed, and by selfish ambitions.
अनि वास्तवमा यो संसारको पाप भनेको चाहिँ भ्रष्टता अनि विभिन्न किसिमका यो शारीरिक अभिलाषाका कुराहरू अनि दुष्टताका कुराहरू, खराबीका कुराहरू, जति पनि पापका स्वभाव छन् त्यो कुराले चाहिँ व्याप्त बनाएको अहिलेको संसारको सिस्टम छ।
These are things that are not from God. They are from the devil himself.
अनि यो संसारमा जुन प्रकारको कुराहरू छ मान्छेले त्यसलाई महत्त्व दिएर त्यसको लागि जिइराखेको छन् त्यो परमेश्वरबाट होइन, त्यो चाहिँ दुष्ट शैतान उसैको स्वभावबाट आएको कुरा हो।
These are the values, these sinful values are the things that we used to live for before we became a Christian.
अनि यो अहिलेको जुन पापपूर्ण मान्य मूल्य मान्यताहरू, महत्त्व दिएका कुराहरू जो संसारमा छन्, त्यो नै हामी येशूमा आउनुभन्दा पहिला, नयाँ जीवन भन्न हुनु पाउनुभन्दा पहिला चाहिँ हामी पनि त्यही सिस्टममा, त्यही तरिकामा जिइराखेका थियौँ।
But now that we've come to Christ, he has called us to live with different perspectives and with the values of God's kingdom.
अहिले चाहिँ हामी येशु ख्रिस्टमा आएर उहाँलाई पछ्याउँदाखेरि चाहिँ अब हाम्रो जिउने कुरा चाहिँ परमेश्वरको राज्यको मूल्य मान्यता, जुन चाहिँ छुट्टै विचार र उद्देश्य लिएर छुट्टै तरिकाबाट हामी जिउँदछौँ।
So the whole world is in the control of the devil. The present world is in the control of the devil.
अनि यो पापपूर्ण जो संसार छ, आजको संसार, त्यो पूर्ण रूपमा शैतानको अधीनमा छ।
This world is doomed for future destruction.
अनि यो शैतानको अधीनमा भएको पापले पूर्ण भ्रष्ट भएको यो संसार चाहिँ एक दिन नाश हुनेवाला छ, यो नाशको लागि पर्खिराखेको छ।
The Apostle John in 1 John chapter 2 verse 16, he tells us that this sinful world operates primarily on selfish, egoistic pride, lust, and greed.
अनि वास्तवमा प्रेरित युहन्नाले उनले लेखेको पहिलो युहन्नाको पत्रको 2:16 उनले यो कुरा भनेका छन्, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सिकी पिताबाट आएको होइन तर संसारबाट आएका हुन्।
Now Jesus has inaugurated a new kingdom, a new reality for his disciples.
अनि तर येशू प्रभुले चाहिँ यो संसारको अभिलाषा, यो संसारको सिस्टम, भ्रष्टता, त्यसको बदलामा नयाँ कुरा सुरु गर्नुभएको छ, उहाँको चेलाहरूलाई सिकाउनु भएको छ, प्रकट गर्नुभएको छ, स्थापित गर्नुभएको छ, जो चाहिँ टोटल्ली नयाँ सिस्टम हो।
It is a new way of living that reflects his father's kingdom.
अनि यो येशू प्रभुले सुरु गर्नुभएको नयाँ सिस्टम, नयाँ तरिका, नयाँ मान्यता चाहिँ उहाँको स्वर्गीय पिताको राज्यको कस्तो खालको स्वभाव हुनुपर्छ, कस्तो खालको तरिका हुनुपर्छ, त्यसलाई यसले जनाउँछ, त्यो देखाउँछ।
This is the kingdom of heaven that he speaks about.
अनि येशू प्रभुले यहाँ बोल्नु भएको अथवा यहाँ बोल्नु भएको कुरा चाहिँ स्वर्गीय राज्य, अनि यो येशू प्रभुले सुरु गर्नुभएको मूल्य मान्यताले चाहिँ स्वर्गीय राज्यलाई प्रतिबिम्ब गर्दछ।
So the kingdom of heaven stands in opposition to the kingdom of this world.
त्यसैले स्वर्गीय राज्य र यो संसारको राज्य चाहिँ एकअर्कामा विरुद्धमा खडा भएका हुन्छन्।
So Jesus tells his disciples that the kingdom of heaven is near. It is here now.
अनि वास्तवमा येशु प्रभुले उहाँका चेलाहरूलाई भन्नुहुन्छ स्वर्गको राज्य चाहिँ नजिकै छ, त्यो चाहिँ यहाँ छ, अहिले नै आइसकेको छ।
So the eight blessings that Jesus pronounced reflect the values of this new kingdom.
अनि त्यसैले यो आठवटा आशिषहरू जो येशु प्रभुले घोषणा गर्नुभएको छ मत्ती 5:3-10, यो चाहिँ परमेश्वरको राज्यको मूल्य मान्यताहरू हुन् जुन चाहिँ अहिले सुरु भएको छ।
For example, the proud of this world is replaced by the poor in spirit and by those who are humble and meek in God's kingdom.
अनि वास्तवमा त्यो घमन के भन्छ यो आत्मामा दीन हुनेहरूले चाहिँ यो संसारको घमण्डी र संसारको आडम्बरी कुराहरूलाई प्रतिस्थापन गर्दछ जो चाहिँ एउटा नम्र विनम्र भएर जिउँदछ।
Corruption in this world is replaced with a hunger for righteousness.
अनि यो संसारको जो भ्रष्टता र खराबीको व्याप्तता छ त्यसलाई चाहिँ धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने खालको आत्माले के भन्छ प्रतिस्थापन गर्दछ।
So anger and vengeance is replaced with a spirit of mercy and kindness.
अनि त्यो क्रोध र बदलावको भावना भएको कुरालाई चाहिँ कृपा र दयाले चाहिँ प्रतिस्थापन गर्दछ, अथवा त्यसको सट्टामा चाहिँ कृपा र दया हामी पाउँदछौँ।
Greed and lust for the things in this world is replaced with hearts that are pure and dedicated to goodness and to God.
अनि वास्तवमा यो ग्रिड के भन्छ लोभ र यो what was the other word greed and
Yes, greed and lust for the things in this world.
अभिलाषा यो संसारको शरीर आँखाको जुन अभिलाषा छ त्यो र लोभहरूको सट्टामा चाहिँ परमेश्वरको धार्मिकताको कुराले त्यसलाई प्रतिस्थापन गरेको छ।
Then wars and violence is replaced with peace through the work of the peacemakers who are called children of God.
अनि के भन्छ लडाइँ र बेमेल र फुटका कुराहरूको सट्टामा चाहिँ शान्ति र मेलमिलाप ल्याउने कुरा विनम्रताको कुराले स्थापित गरेको छ जसलाई चाहिँ जुनहरू चाहिँ परमेश्वरको छोराछोरी कहले नै छन्।
So this outgrowing of God's kingdom begins with his disciples.
अनि यो परमेश्वरको राज्य जुन चाहिँ वृद्धि भएर जाँदछ त्यसले चाहिँ येशु प्रभुको चेलाहरूले चाहिँ त्यसलाई प्रतिनिधित्व गर्नेछन्।
So his disciples referring to you and to me.
अनि उहाँका चेलाहरू येशुको चेलाहरू भन्दा चाहिँ तपाईँ र म मेरो बारेमा भनिएको कुरा हो।
So God's kingdom values are contrary to the values of this world.
अनि वास्तवमा परमेश्वरको राज्यको मूल्य मान्यता र यो संसारको मूल्य मान्यता चाहिँ एकअर्कामा विरोधी छन्।
So these two value systems will clash in opposition.
अनि जहिले पनि यो संसारिक मूल्य मान्यता र परमेश्वरको राज्यको मूल्य मान्यता एकअर्कामा जहिले पनि द्वन्द हुँदछ, मेल्न एक ठाउँमा रहन सक्दैन।
So Jesus warns his disciples to be ready for conflicts.
त्यसैले येशु प्रभुले उहाँका चेलाहरूमा त्यो खालको द्वन्दको लागि तयार हो भनेर भन्नुहुन्छ।
Now, last, the eighth beatitude reminds us that conflicts in this world will be inevitable.
अनि वास्तवमा यो अन्तिम यो आठवटा आशिषका कुराहरूले चाहिँ यो कुरा देखाउँदछ कि यो संसारिक सिस्टम र परमेश्वरको राज्यको बिचमा द्वन्द अथवा लडाइँ अथवा त्यसको विरुद्ध हुने कुरा चाहिँ निश्चय छ भनेर भनिएको छ।
But to those who remain faithful to Jesus, these people will be greatly blessed.
तर येशु प्रभुमा विश्वासयोग्य हुनेहरू चाहिँ साँच्ची नै परमेश्वरकोबाट आशिषित हुनेछन्।
So as disciples of Jesus, we must stand firm and hold on to God's values in the face of world opposition.
त्यसैले येशु प्रभुको चेलाको हिसाबले संसारको जुन कुराहरूबाट हामीलाई विरोध आउँछ तर परमेश्वरको राज्यको मान्यता र मूल्यलाई मा चाहिँ खडा भएर हामीले त्यो संसारिक कुराहरूलाई सामना गर्न तयार हुनुपर्छ।
So those who face persecution for choosing God's values are blessed because these faithful disciples are rewarded with the blessings of being a part of God's kingdom.
अनि किनभनेदेखि जो चाहिँ त्यो संसारको विरुद्धमा खडा हुँदा परमेश्वरको राज्यको मूल्य मान्यतामा रहँदाखेरि उनीहरूले परमेश्वरलाई पछ्याउने र परमेश्वरको मान्यताहरूलाई चाहिँ रोज्दछन् भनेदेखि उनीहरूले चाहिँ संसारको विरोध खप्नुपर्छ, सतावट खप्नुपर्छ, तर परमेश्वरको राज्यमा उहाँको मान्यतामा खडा भएको कारणले उनीहरूले चाहिँ परमेश्वरको राज्यको आशिष उनीहरूले पाउनेछन्।
So as Jesus' disciples, we have the privilege of being a part of living and proclaiming God's new kingdom on earth.
अनि हामी येशु ख्रिस्टको चेलाको हिसाबले हामी तपाईँ र मेरो चाहिँ यो अभाग्य मौका छ कि यो संसारमा येशुको राज्यको घोषणा गर्नेर जिउने हामीले मौका पाएका छौँ।
We have the privilege of being a part of that special group of people
अनि
which are
हाम्रो
spoken of in the Old Testament.
अनि पुरानो नियममा जुन विशेष जातिहरूको बारेमा भनिएको छ त्यो विशेष जातिको रूपमा जिउने अहोभाग्य मौका चाहिँ येशु प्रभुको चेलाको हिसाबले परमेश्वरको राज्यको मूल्य मान्यता पछ्याएर त्यसमा जिउने हिसाबले तपाईँ र मेरो अहोभाग्य मौका छ यहाँनिर।
So this special group of people spoken and prophesied in the Old Testament who will partner with Messiah Jesus to bring about God's kingdom on earth.
अनि वास्तवमा पुरानो नियममा त्यो विशेष जातिहरू जसले चाहिँ येशु मसीह जो परमेश्वरको उद्धारकर्ता हुनुहुन्छ जसले चाहिँ मानिसहरूलाई उद्धार गर्दछ तिनीहरूको लागि प्रतिनिधित्व गर्नेहरू हुन्छन् भनेर पुरानो नियममा यो विशेष जातिको बारेमा कुरा गरिएको छ।
So you and I have this special privilege to be a part of this group. Praise God.
अनि परमेश्वरलाई महिमा भएको होस् किनभने तपाईँ र म जस्तो पुरानो नियममा भनेको त्यो विशेष जाति जसले येशु प्रभु मसीह परमेश्वरको उद्धारकर्ता परमेश्वर आउनुभएको उद्धारकर्ताको निम्ति प्रतिनिधित्व हुने हामीले मौका पाएका छौँ तपाईँ र मैले हामी उहाँको मूल्य मान्यता र उहाँको राज्यमा खडा भएर।
So this week we continue with verses 11 through 16 on a very important subject.
अनि आज चाहिँ हामीले मत्ती 5 को 11 देखि 16 सम्मका विषयहरूलाई हेर्नेछौँ जहाँ चाहिँ एकदमै महत्त्वपूर्ण विशेष विषयहरूको कुरा गरिएको छ।
This subject is the subject of conflicts in this world and proclaiming God's kingdom on earth.
अनि यो विषय मत्ती 5 को 11 देखि 16 को विषयहरू चाहिँ यो संसारमा हुन सक्ने द्वन्द्वहरू र यो संसारमा परमेश्वरको राज्यको घोषणा गर्ने कुराहरूको बारेमा लेखिएको छ।
So, as we adopt kingdom values, we are going to stand out as different from the people of this world.
अनि हामी चाहिँ परमेश्वरको राज्यको मूल्य मान्यतालाई प्रतिनिधित्व गर्ने हुनाले यो संसारका मानिसहरूको अगाडि हामी उनीहरूभन्दा फरक देखा पर्छौँ, हामी चिनिन्छौँ त्यसको त्यो मूल्य मान्यताद्वारा।
Our values will conflict with the world's values.
अनि तपाईँ र मैले येशूको चेलाको हिसाबले परमेश्वरको राज्यमा जिउने कुराको हिसाबले जुन मूल्य मान्यताहरू हामी जिउँदछौँ यो संसारको मूल्य मान्यताहरूसँग मिल्दैन, त्यसकारण त्यहाँनिर एउटा द्वन्द्व हुँदछ।
And because of this conflict, we will face opposition.
अनि यो कन्फ्लिक्ट यो द्वन्द्वको कारणले चाहिँ हामीलाई विरोध र सतावट हामीले त्यसको सामना गर्नुपर्ने हुन्छ।
So now Jesus uses two images to explain to his disciples why it is important for us to remain faithful and to remain steadfast and firm.
अनि यहाँनिर येशु प्रभुले दुईटा चित्रण दिनुहुन्छ कि हामीले चाहिँ किन विश्वासयोग्य हुनुपर्छ र किन हामी स्थिर रहनुपर्छ त्यो परमेश्वरको राज्यको कुराहरूमा भन्ने कुराहरूको दुईटा चित्रणहरू यहाँ दिनुभएको छ।
He uses the image of salt and light in verses 13 and 14.
उहाँले चाहिँ तेह्र र चौधमा यो मत्ती पाँचको अनि त्यहाँ चाहिँ नुन र ज्योतिको उदाहरण दिनुभएको छ।
So let's read verse 11 first and talk about this.
अनि हामी मत्ती पाँचको एघार पढ्नेछौँ र त्यसको बारेमा कुरा गर्नेछौँ। धन्य हो तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउने छन्, झुट्टा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्।
So this ninth beatitude in verse 11 can be considered as an expansion of the eighth beatitude in verse 10.
अनि वास्तवमा यो मत्ती पाँचको एघारमा चाहिँ नवौँ यो आशिषका कुराहरू, धन्य भन्ने कुराहरू छ, जुन चाहिँ योभन्दा अगाडिको आठवटा जति तिनदेखि मत्ती पाँचको तिनदेखि दससम्म दिएका आठवटा जुन आशिष धन्य भन्ने कुराहरू थियो त्यो सबैको सारांश मत्ती यो नवौँ आशिषको कुराले चाहिँ त्यो सबै आठवटा आशिषको कुरालाई चाहिँ सारांशको रूपमा दिँदछ।
So the persecution mentioned here in verse 11 is the persecution the disciples will face because of their desire to be faithful to God, to Jesus' commands.
अनि वास्तवमा यो मत्ती पाँचको एघारमा जुन चाहिँ निन्दा र सतावट मानिसहरूले खप्नु पर्नेछ भनेर जुन चाहिँ यहाँ भनिएको छ, यसको मतलब चाहिँ के हो भनेदेखि विश्वासीहरू, येशूका चेलाहरू जब संसारको विरुद्धमा खडा भएर परमेश्वरको राज्य अथवा परमेश्वरको मूल्य मान्यता र उहाँको सत्यतामा जिउन थाल्दछन्, त्यसपछि उनीहरूले सामना गर्नुपर्ने सतावटको कुरा हो।
When we follow Jesus with all our heart, we can expect to face opposition and persecution.
जब हामीले येशू प्रभुलाई पुरा हृदयले पछ्याउनलाई डिसिजन गर्छौँ भनेदेखि चाहिँ हामीले जहिले पनि संसारबाट विरोध र सतावटको सामना गर्नुपर्ने हुन्छ।
When this happens to us, Jesus says, "Rejoice and be glad because our reward is great in heaven."
अनि जब यस्तो खालको सत्य र मूल्य र मान्यता धार्मिकताको लागि हामी जिउँदाखेरि हामीले सतावट र विरोध खप्नु पर्ने हुन्छ, येशू प्रभुले भन्नुहुन्छ धन्य हो तिमीहरू त्यस्तो खप्नु पर्दाखेरि, किनभने तिमीहरूको इनाम चाहिँ महान हुनेछ, ठुलो हुनेछ भनेर यहाँ भनिएको छ।
Now the apostle Peter also echoes the same thought here.
अनि यहाँनिर प्रेरित पत्रुसले पनि यही कुरालाई चाहिँ उल्लेख गरेका छन् पहिलो पत्रुसमा।
So can I ask Pastor Silas to read 1 Peter chapter 2 verse 12?
अनि हामीले पत्रुसले यी कुराहरू भनेको पहिलो पत्रुसको 2:12 हामी हेर्छौँ। अन्य जातिहरूको बिचमा तिमीहरूको चालचलन असल होस्, कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूको विरुद्धमा बोले तापनि तिमीहरूले तिमीहरूका असल कामहरू देखुन् र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।
Thank you. And then also read another verse is 1 Peter chapter 3 verses 14 and 15.
Is that chapter 4 or 3? Anyway, 3, right?
Chapter 3 verses 14 and 15.
Okay. अनि यहाँनिर के छ भने 3:14 र 15 पहिलो पत्रुसमा यहाँ के छ भने धार्मिकताको खातिर दुःख भोग्नै परे तापनि तिमीहरू धन्यका हौ, तिनीहरूका धम्कीको डर नमान र भयभीत नहो, तर ख्रिस्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर, तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपुछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धा साथ गर।
So in these verses, Peter reminds Christians.
यी पदहरूमा चाहिँ पत्रुसले क्रिश्चियनहरूलाई यसरी सम्झाउँदैछन्,
And he reminds Christians, if you suffer for what is right, you are blessed.
अनि उनले यसरी सम्झाउँदछन् कि तिमीहरूले जुन कुरो असल छ, सत्य छ, धार्मिकताको छ, त्यसको निम्ति दुःख भयो भने तिमीहरू आशिष पाउनेछौ, आशिषित हुनेछौ।
But first notice how Peter teaches Christians how to respond when they are persecuted.
तर यहाँनिर यो एउटा कुरा तपाईँले ध्यान दिनुहोस् कि जुन बेलामा उनीहरूलाई दुःख दिएको हुन्छ, सताइएको हुन्छ, उनीहरूले कसरी त्यो कुराको सामना गर्नुपर्छ भन्ने कुरा पनि यहाँ पत्रुसले बताउँदछन्।
Two important things to note.
अनि यहाँनिर दुईटा महत्त्वपूर्ण कुरा हामीले सिक्नुपर्ने हुन्छ.
First, very important, we must keep our conduct honorable even when we are persecuted.
अनि पहिलो कुरा हामीले यहाँनिर ध्यान दिनुपर्छ, हामीलाई दुःख सतावट आए पनि हामीले गरेका क्रियाकलापहरू चाहिँ एउटा आदरणीय श्रद्धापूर्वकको हुनुपर्छ.
This is so that those who persecute us may see our good deeds and behavior, and so ultimately these persecutors may themselves give glory to God.
अनि त्यसो गर्दाखेरि चाहिँ उनीहरूले हामीले गरेको असल काम देखेर उनीहरूले परमेश्वरलाई महिमा दिनेछन्.
Second, we must always be ready to give an answer to why we are Christians and have this hope in God.
अनि दोस्रो कुरा चाहिँ हामी किन क्रिस्चियन भएका छौँ भन्ने कुरालाई सही प्रकारले जवाफ दिनलाई सधैँ तत्पर हामी बस्नुपर्छ.
But notice this that Peter also says is very important.
तर यहाँनिर पत्रुसले यो कुरा भनेको कुरा त याद गर्नुहोस् कि यो चाहिँ एकदमै महत्त्वपूर्ण छ.
When we give an answer, we must do so with gentleness and respect.
अनि यहाँनिर पत्रुसले भन्दछन् जब मानिसहरूले हामीलाई सुसमाचारको बारेमा क्रिस्चियनिटीको बारेमा जुन सोध्दछन् उनीहरूलाई उत्तर दिँदाखेरि चाहिँ जवाब दिँदाखेरि चाहिँ हामी त्यसको लागि पहिलो कुरा तत्पर हुनुपर्ने, दोस्रो कुरा चाहिँ नम्र र श्रद्धा साथ उनीहरूको प्रश्नको उत्तर हामीले दिनुपर्छ भनेर पत्रुसले यहाँ सम्झाउँछन्.
Because it is only too easy to curse our persecutors, to return evil for evil.
तर सजिलो हुन्छ मान्छेलाई जब मान्छेले हामीलाई दुःख दिन्छ हाम्रो बारेमा विरोध गर्छ उनीहरूलाई त्यस्तै किसिमको जवाफ दिनुलाई, उनीहरूले खराबी गरेन हामी पनि खराबी नै हिसाबले बदलाको हिसाबले, त्यो सजिलो कुरा हो.
But that is not the way with God's kingdom.
तर परमेश्वरको राज्यमा त्यस्तो खालको तरिकाले मान्छेलाई व्यवहार गरिँदैन.
God's way for us is to love our enemies.
तर परमेश्वरको तरिका हाम्रो लागि चाहिँ हाम्रो शत्रुहरूलाई पनि हामीले भलाइ गर्ने, उनीहरूलाई प्रेम गर्ने.
We love them in the hope that they will also turn to Jesus.
अनि हामीले उनीहरूलाई पनि प्रेम गर्छौँ ताकि उनीहरू परमेश्वरमा फर्किउन्, उनीहरूले येशूलाई विश्वास गरून्.
So when suffering persecution, Jesus says to his disciples to rejoice and be glad.
अनि त्यसैले जब क्रिस्चियन भएको कारणले सतावट र दुःख भोग्नुपर्छ येशु प्रभुले उहाँका चेलाहरूलाई भन्नुहुन्छ, त्यस्तो बेलामा आनन्द गर र परमेश्वरलाई धन्यवाद देऊ.
Now, I want you to notice that this rejoicing is not about the suffering we will experience.
अनि वास्तवमा त्यो आनन्द गर्ने कुरा चाहिँ हामीले भोग्नु परेको दुःखको लागि होइन.
Instead, it is rejoicing over the great reward as a result of the suffering.
तर वास्तवमा हामीले आनन्द गर्ने कुरा चाहिँ हामी साँच्ची नै परमेश्वरको निम्ति दुःख भोग्दैछौँ भनेदेखि जुन महान आशिष हामीले पाउनेछौँ त्यो कुराको निम्ति हामी आनन्दित हुन सक्छौँ.
This is because to those who remain faithful in the face of persecution, God will reward them exceedingly.
किनभनेदेखि जो विश्वासयोग्य भएर परमेश्वरको धार्मिकतामा जिउँदाखेरि विश्वासयोग्य भएर दुःख भोग्छन् भनेदेखि चाहिँ उनीहरूको इनाम चाहिँ प्रशस्त हुनेछ, ठुलो हुनेछ भनेर येशु प्रभुले भन्नुभएको छ.
That is to say, when you or I face persecution, but we remain faithful to Jesus, we will be greatly rewarded.
त्यो भन्नु खोजेको कुरा चाहिँ के भन्छ, तपाईँ र मैले विश्वासको निम्ति, धार्मिकताको निम्ति, येशूलाई पछ्याएको कामको निम्ति, उहाँको सेवाको निम्ति हामीले सतावट र दुःख भोग्यौँ भनेदेखि हामीले आफ्नो काम नछोडिकन विश्वासयोग्य भएर परमेश्वरको निम्ति हामी जिइरह्यौँ, लागिरह्यौँ भने चाहिँ अनि परमेश्वरले हामीलाई त्यसको निम्ति प्रशस्त आशिष इनाम दिनुहुनेछ.
So the Apostle Paul, he says in Romans chapter 8, verse 18.
अनि वास्तवमा प्रेरित पावलले रोमी 8:18 पनि भन्दछन्,
And he says, I consider that our present sufferings are not worth comparing with the glory that will be revealed to us.
अनि यहाँनिर पावलले रोमी 8:18 त्यही आशिष त्यही इनामको कुराको बारेमा भन्दछन्। म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिने छ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्।
So Jesus equates this kind of suffering because of persecution with the sufferings of the prophets of the Old Testament.
अनि वास्तवमा येशु प्रभुले चाहिँ यो जुन चाहिँ विश्वासको लागि सताइने कुराहरू जुन छ त्यो चाहिँ पुरानो नियममा भविष्यवक्ताहरूले पनि परमेश्वरको सत्यताको लागि उनीहरूले सतावट खानु परेको थियो, उनीहरूले दुःख कष्ट भोग्नु पर्थ्यो, त्यो कुरासँग दाज्नुहुन्छ।
So these Old Testament prophets spoke to the people in the name of God and were persecuted for their message.
अनि पुरानो नियमका ती भविष्यवक्ताहरूले चाहिँ परमेश्वरका वचनहरू मानिसहरूको लागि बोल्दथे, अनि उनीहरूले त्यो बोलेको कारणले त्यतिखेरका मानिसहरूले उनीहरूलाई सताउने र कष्ट दिने दुःख दिने गर्थे।
Now many died, but they remained faithful even unto death.
अनि कति मानिसहरू परमेश्वरको निम्ति त्यो आज्ञा पालन उहाँको वचन बोल्नुको कारणले आफ्नो ज्यान नै उनीहरूले गुमाउनु पर्यो, कतिजना मृत्युसम्म वरण गर्नु पर्यो, र पनि उनीहरूको कुरा गर्दाखेरि मृत्युको अवस्थासम्म पनि उनीहरू निरन्तर परमेश्वरप्रति विश्वासयोग्य रहिरहेका थिए।
Now Jesus says that we are like these prophets when we remain faithful to God in persecution.
अनि येशु प्रभुले त्यही कुरा भन्दै हुनुहुन्छ कि हामी पनि ती पुरानो नियमका भविष्यवक्ता जस्तै परमेश्वरको कुराको लागि हामी अन्तिमसम्म नै चाहे हामीले मृत्यु नै खप्न किन नपरोस् विश्वासयोग्य भयो भनेदेखि चाहिँ हामीले आशिष पाउनेछौँ।
As God will faithfully reward these prophets, so he will reward us when we are faithful in persecution.
ती पुरानो नियमका भविष्यवक्ताहरू जो परमेश्वरको निम्ति यसरी मृत्यु पनि सहनलाई विश्वासज्ञ भए अन्तिमसम्म कहिल्यै टलेनन्, त्यही किसिमले तपाईँ र म हाम्रो विश्वासमा येशु प्रभुको आज्ञामा उहाँको धार्मिकता र उहाँको राज्यको कुरामा विश्वासज्ञ रह्यौँ भने पुरानो नियमको भविष्यवक्ताहरू जस्तै तपाईँ र मैले पनि प्रशस्त इनाम पाउनेछौँ।
So to be persecuted for our faith in Jesus is something like a badge of honor.
अनि वास्तवमा येसु हाम्रो विश्वास येसुलाई गरेको कारण र उहाँको वचन र धार्मिकताको निम्ति जिएको कारण जब हामीले सतावट खप्छौँ भने त्यो चाहिँ तपाईँ र मेरो आदरको निम्ति एउटा के भन्छ त्यसलाई ब्याच जस्तै एउटा लकेट जस्तै तकमा जस्तै त्यसको लागि भनेर भन्न सकिन्छ।
So we are like the prophets of old, and great is our reward in heaven.
अनि त्यस कारणले तपाईँ र म जो धार्मिकताको निम्ति विश्वासयोग्य परमेश्वरको राज्यमा विश्वासयोग्य अन्तिमसम्म विश्वासयोग्य प्रकारले जिउँछौँ भने पुरानो नियमको भविष्य वक्ताको जस्तो उनीहरूले खपेको दुःखको निम्ति आशिष इनाम थियो, तपाईँ र मेरो पनि त्यही किसिमको आशिष परमेश्वरले उहाँको राज्यमा हामीलाई दिनुहुनेछ।
So if you are facing persecution today, may I encourage you to be faithful in the face of difficulties.
अनि त्यही कारणले यदि तपाईँले पनि येशु प्रभुको विश्वास र धार्मिकताको कारणले उहाँको राज्यको कारणले सतावट र दुःख खेदो सहिरहनु परेको छ भने विश्वासयोग्य रहनुहोस्, परमेश्वरमा निरन्तर राख्नुहोस्, किन परमेश्वरले इनाम दिनुहुनेछ।
God knows and he sees our every struggle and he will reward us greatly in due time.
अनि परमेश्वरले तपाईँ र मैले भोग्नु परेको सानो सानो भन्दा सानो पनि हाम्रो सङ्घर्ष हामीले भोगेका कष्टहरू उहाँको अगाडि प्रष्ट छ, उहाँले देख्नु भएको छ, अनि जब टाइम आउँछ तपाईँ र मैले त्यसको इनाम प्रशस्तसँग पाउनेछौँ।
Note this and do not misunderstand.
अनि यो कुरो चाहिँ तपाईँले ध्यान दिनुहोस् यहाँनिर, अनि यसलाई यसमा अलमल हामीले नगरौँ।
This passage does not teach or encourage us as Christians to go out and seek to be persecuted.
तर यो खण्डमा अब यहाँ सतावट भएको दुःख भोगेकोले आशिष पाउँछ भनेर हामी चाहिँ दुःख र सतावट खोज्दै गएर त्यसको खोजीमा लाग्ने र सतावट पाउने त्यो कुरा यहाँ भनेको छैन।
It simply encourages us that when we face persecution, we should stand firm in our faith because God Himself will reward us.
तर यहाँनिर यो चाहिँ भनेको छ कि परमेश्वरको वचनअनुसार उहाँको मान्यता मूल्य अनुसार विश्वासमा जिउँदाखेरि हामीले कहिलेकाहीँ दुःख कष्ट सामना गर्नुपर्ने छ, तर जब त्यस्तो खालको परमेश्वरको धार्मिकताको लागि उहाँको वचनमा जिउँदाखेरि हामीले दुःखको सामना गर्नु पर्यो भने चाहिँ विश्वासुकी रह, किनभने त्यो चाहिँ सित्तै जाँदैन, त्यो चाहिँ व्यर्थ जाँदैन, किनभने परमेश्वरको इनाम पक्का छ, त्यो यहाँ भनिएको छ।
So to encourage his disciples on the importance of living out the kingdom values, Jesus presented to them two illustrations of the Christian life.
अनि यो प्रकारले परमेश्वरको राज्यको मूल्य मान्यता र वचनमा जिउँदाखेरि उहाँका चेलाहरूले भोग्न सक्ने जुन कष्ट दुःखहरू छ त्यसलाई बुझाउनलाई येशु प्रभुले दुईटा उदाहरण दिएर सिकाउनु भएको छ।
So the first illustration is the image of salt in verse 13.
पहिलो चाहिँ नुनको चित्रण यहाँ देखिएको छ, जुन चाहिँ मत्ती 5:13
So can Pastor Silas read for us chapter 5 verse 13 please?
हामीले मत्ती 5:13 पढ्नेछौँ, तिमीहरू पृथ्वीका नुन हौ र नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन।
So in this picture, as disciples of Jesus, we are like the salt of the earth.
अनि वास्तवमा यो चित्रणमा येशु प्रभुको चेलाको हिसाबले नुन जसरी एउटा नुनको एउटा काम हुन्छ, तपाईँ र म पनि नुन जस्तै येशुको चेलाको हिसाबले यो संसारको निम्ति एउटा काम गर्ने, एउटा प्रभाव पार्ने व्यक्तिहरू हौँ।
Now, salt is a very important ingredient.
अनि वास्तवमा नुन चाहिँ तपाईँ र मलाई थाहा छ कि हाम्रो निम्ति महत्त्वपूर्ण कुरा हो।
Salt is an is essential for human life and health.
अनि वास्तवमा यो नुन चाहिँ मानव जीवनको लागि, स्वास्थ्यको लागि नभई नहुने कुरा हो।
The world cannot live without salt.
अनि वास्तवमा नुन बिना चाहिँ संसारको मानिसहरू जीवित रहनु पनि सक्दैन।
And Jesus says, "You are the salt of the earth."
अनि येशु प्रभुले तपाईँ र मलाई भन्नुहुन्छ कि तिमीहरू पृथ्वीका नुनहरू हो।
So we are crucial and important in the preservation of this world.
त्यसकारणले यो संसारलाई बचाउने कुराको निम्ति तपाईँ र म जसरी नुन जस्तै महत्त्वपूर्ण कुराहरू हौ।
Now there are two important uses of salt today as well as in the ancient days.
अनि पुरानो दिनहरूमा जस्तै आजकल पनि नुनको विशेष गरिकन दुईटा काम हुँदछ।
Now salt is used to flavor food.
अनि वास्तवमा एउटा चाहिँ नुनले चाहिँ खानेकुरालाई स्वादिलो बनाउने गर्दछ,
And it is also used to preserve food.
तर अर्को कुरा नुनले चाहिँ खानालाई सड्नबाट सुरक्षा पनि दिँदछ।
So in a similar way, we as disciples of Jesus are to flavor the world around us.
अनि त्यही किसिमले जसरी नुनले स्वाद दिन्छ, तपाईँ र म पनि येशूको चेलाको हिसाबले हाम्रो वरिपरि भएका समाजमा, संसार मानिसहरूको बिचमा हामीले एउटा असल स्वाद दिनुपर्छ।
So how do we flavor the world around us?
हाम्रो वरिपरि भएका मानिसहरूको बिचमा हामीले कसरी स्वाद ल्याउने त?
We flavor by helping people discover the meaning of life.
अनि हामीले चाहिँ उनीहरूको बिचमा यो स्वाद दिन सक्छौँ, त्यो चाहिँ मानिसहरूलाई जीवनको अर्थ के हो, जीवनको महत्त्व के हो जीवन भनेर उनीहरूलाई पत्ता लगाउनलाई मद्दत गरेर हामीले सहायता पुर्याउन सक्छौँ।
We flavor the world by showing the world how to live in love, in mercy, in peace, and in harmony.
अनि अर्को कुरा हामी संसारको मानिसहरूको बिचमा एउटा स्वाद दिन सक्छौँ, त्यो चाहिँ हामी कसरी प्रेममा, कृपामा, मिलापमा, नम्रतामा, एकअर्कामा एक भएर जिउन सक्छौँ भन्ने कुरा हामीले देखाउन सक्छौँ, जुनद्वारा मानिसहरूको निम्ति एउटा उदाहरणको, एउटा स्वादको रूपमा हामी प्रस्तुत हुन सक्छौँ।
All of these are key values in God's kingdom, which we have just spoken about.
अनि जुन चाहिँ कुरा हामीले भर्खरै भनिराखेको छौँ, यो चाहिँ परमेश्वरको राज्यको सबभन्दा महत्त्वपूर्ण मान्यता, मूल्य मान्यताहरू हुन्।
When we live out righteousness according to God's values, we bring peace and joy to our families.
जब हामीले परमेश्वरको मूल्य र मान्यता अनुसार उहाँको धार्मिकतामा उहाँको परमेश्वरको राज्यमा जिउँदछौँ हामीले परिवारमा असल कुरा मिलाप अनि प्रेम शान्ति ल्याउँदछौँ
And not only to our immediate families, but also to our friends and also to the communities which we live in.
अनि वास्तवमा त्यो कुरा चाहिँ हाम्रो आफ्नो नजिकको इष्टमित्र साथीहरूसँग मात्रै होइन तर छिमेकीहरू र साथीहरू र अरू बाहिर टाढाका मानिसहरूको बिचमा पनि हामी ल्याउँदछौँ
So that is how we salt and we flavor the world around us.
त्यस किसिमले एउटा उदाहरणीय जीवन जिएर हाम्रो वरिपरि भएका संसारका मानिसहरूको बिचमा हामीले एउटा स्वादको रूपमा काम गर्न सक्दछौँ
So as spoken, salt is also used as a preservative, preventing the decay of food.
अनि हामीले अर्को कुरा नुनको महत्त्वपूर्ण कामको बारेमा कुरा गरेका छौँ त्यो के हो भने खानालाई सड्नबाट जोगाउने अथवा त्यसलाई चाहिँ ताजा राख्ने काम चाहिँ नुनले गर्दछ
So in the same way, the disciples of Jesus help preserve the world.
त्यही किसिमले येशूका चेलाहरूले संसारका मानिसहरूलाई सुरक्षा बचाउने कामको निम्ति मद्दत गर्न सक्छन्
So this world is continually decaying through sin.
अनि वास्तवमा यो संसार हामीलाई थाहा छ पापको कारणले निरन्तर भाँसिराखेको छ
This world is decaying through corruption, through violence, and through greed.
अनि यो संसार चाहिँ लोभले अनि हत्या हिंसाले अनि विभिन्न किसिमको भ्रष्टाचारले यो चाहिँ खिराखेको छ यो चाहिँ भाँसिराखेको छ बिग्रिराखेको छ
Corruption, violence, and greed, these are the works of the devil.
अनि वास्तवमा यो भ्रष्टता अनि यो यो के भन्छ भायोलेन्स भनौँ न यो लडाइँ अनि यो यो लोभ यो कुरा चाहिँ शैतानको स्वभाव शैतानबाट आएको कुरा हो
Now, as Christians, when we try to live righteously, we help to prevent the corruption that is in the world.
अनि वास्तवमा तपाईँ र म क्रिस्चियनको हिसाबले जब धार्मिकताको जीवन ठिक प्रकारले जिउन थाल्दछौँ अनि यो संसारमा भएको भ्रष्टता र त्यो खराबी लडाइँ झगडा यसको विरुद्धमा हामी सही बाटो देखाउनेहरू हुँदछौँ
So as Christians, we help to make the world a better place to live.
अनि त्यस कारणले क्रिस्चियन जीवन जिउँदाखेरि संसारमा चाहिँ अझै राम्रो जिउन रहने राम्रो ठाउँको रूपमा हामीले सृजना गर्न सक्छौँ
Now the second image that Jesus uses is the image of light.
अनि अर्को चित्रण पनि येशू प्रभुले यहाँनिर प्रयोग गर्नुहुन्छ त्यो चाहिँ ज्योति
Can we please read verses 14 through 16?
अनि यो ज्योतिको बारेमा येशू प्रभुले मत्ती 5 को 14 र 14 15 16 भन्नुभएको छ तिमीहरू संसारका ज्योति हौ डाँडामा बसालिएको सहर लुक्न सक्दैन मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन् तर सामदानमा राख्छन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस् तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्
So as Jesus' disciples, we are the light of the world.
अनि हामी येशू प्रभुको चेलाको हिसाबले हामी संसारका ज्योति हौँ भनेर येशू प्रभुले भन्नुहुन्छ यहाँनिर
The world without God is in darkness.
अनि वास्तवमा संसार जब परमेश्वर बिनाको छ त्यो चाहिँ अन्धकारमा हुन्छ
Darkness represents the evil of this fallen world and its deeds.
अनि वास्तवमा अन्धकारले चाहिँ यो पतन भएको संसारको दुष्टता र त्यो दुष्टताले गर्ने कामहरू खराबीहरू त्यो कुरा भन्ने देखाउँछ
Darkness represents the devil and all the powers that act in opposition and rebellion to God.
अनि वास्तवमा अन्धकारले चाहिँ ती शैतानका शक्तिहरू ती खराबीहरू जो चाहिँ परमेश्वरको कुराको विरुद्धमा लड्दछ ती कुरालाई देखाउँदछ
This world is completely in the power of the devil.
अनि वास्तवमा अहिलेको यो संसारको तरिका चाहिँ शैतानको शक्तिको अधीनमा छ।
But we as Christians, we have been delivered from the power of the devil.
तर हामी क्रिस्चियनको हिसाबले चाहिँ हामी शैतान अथवा दुष्टको शक्तिबाट स्वतन्त्र भएका छौँ, त्यसले हामीलाई अधीन गर्दैन।
We have been delivered from the kingdom of Satan into the kingdom of God.
अनि हामी चाहिँ शैतानको अन्धकारको राज्यबाट परमेश्वरको राज्यमा रूपान्तरण भएका छौँ, हामी परिवर्तन भएका छौँ।
The Apostle Paul echoes this in Ephesians chapter 5, verse 8.
अनि वास्तवमा प्रेरित पावलले एफिसी 5:8 पदमा यी कुराहरू भनेका छन्।
In Ephesians 5:8, Paul says, "You were once darkness, but now you are light in the Lord. Live as children of light."
अनि यहाँनिर एफिसी 5:8 यसरी लेखिएको छ, यसरी पावलले यहाँनिर भनेको छ, किनकि एकपल्ट तिमीहरू अन्धकारमा थिएउ तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ, ज्योतिका सन्तान झैँ हिँडडुल गर।
So as light shines in the darkness, so we Christians should shine in a dark world.
अनि जसरी ज्योति चाहिँ अन्धकारमा चम्किन्छ, ज्योति हुने बित्तिकै अन्धकार हट्छ, त्यस्तै हामी क्रिस्चियनको हिसाबले यो अन्धकारको संसारमा चम्किनु पर्ने हुन्छ।
So it is God's intention for Christians, for you and for me, to be noticed by other people.
अनि परमेश्वरले चाहनु भएको कुरा क्रिस्चियनको हिसाबले तपाईँ र म अरू परमेश्वरलाई नचिन्नेहरूको मानिसहरूले चाहिँ हामीलाई ज्योतिको रूपमा चिन्न देख्न सकुन्।
Just like light is easily noticeable in a dark room.
जसरी अन्धकार कोठामा ज्योतिलाई चाहिँ सजिलै मान्छेले देख्दछ।
Now, in John chapter 8, verse 12, Jesus says this.
अनि युहन्ना 8:12 पदमा येशू प्रभुले यस्तो भन्नुभएको छ।
He says, "I am the light of the world. Whoever follows me will never walk in darkness, but will have the light of life."
अनि यहाँ येशू प्रभुले मत्ती के युहन्ना 8:12 भन्नुभएको छ, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।
So like our Lord Jesus, we are the light of this world.
अनि जसरी येशु प्रभु ज्योति हुनुहुन्छ, त्यस्तै किसिमले तपाईँ र म यो संसार अन्धकारको संसारको बिचमा हामी ज्योतिको रूपमा छौँ।
So what a privilege it is to be the light of Jesus in this place where we live.
अनि वास्तवमा हामी जुन ठाउँमा जिउँदछौँ त्यो ठाउँमा येशुको निम्ति ज्योतिको रूपमा चम्कन सक्छौँ, जुन चाहिँ तपाईँ र मेरो लागि कति ठुलो अभाग्य मौका हो।
And in the place where we work.
जहाँ हामी काम गरिराखेका हुन्छौँ त्यो ठाउँमा जो अन्धकारको ले छाएको छ, तपाईँ र म येशूको ज्योति हुन सक्दछौँ।
We as light are not meant to be hidden.
हामी ज्योतिको हिसाबले लुकेर बस्ने कुराको निम्ति होइनौ।
But we as light, we are meant to be taken out and placed on a stand so it can be useful to everyone around.
हामी चाहिँ ज्योतिको हिसाबले जसरी पाथि मुनि होइन माथि राखेको जस्तै हामी सबै मान्छेले देख्ने ठाउँमा गएर अरूको निम्ति चम्किने जरुरी छ।
So as disciples of Jesus, we are not meant to be hidden, but we are meant to be noticed.
अनि येशू प्रभुको चेलाको हिसाबले हामी लुकेर बस्ने होइन कि हामी चाहिँ ज्योतिको रूपमा सबैले देख्न सक्ने हुन जरुरी छ, त्यो परमेश्वरको योजना रहेछ।
So our lives are meant to be lived according to God's kingdom values in pursuit of righteousness.
अनि त्यसैले हाम्रो जीवन चाहिँ परमेश्वरको मान्यता, राज्यको मूल्य मान्यतामा धार्मिकताको निम्ति जिउनको लागि हामीले जिउनु पर्छ, युज गर्नुपर्छ, प्रयोग गर्नुपर्छ हाम्रो जीवन।
In pursuit of mercy, love, kindness, peacemaking, and purity.
अनि त्यो चाहिँ हाम्रो धार्मिकताको जीवनमा कृपा, प्रेम, दया, पवित्रता, नम्रता, यी सबै कुराहरू जो परमेश्वरको राज्यको मूल्य मान्दछन् त्यो रूपमा हामी ज्योतिको रूपमा हामी जिउन सक्दछौँ।
So as light shines in darkness, may we live our lives in pursuit of righteousness, and in pursuit of righteousness.
अनि जसरी अन्धकारमा ज्योति चम्किन्छ त्यस्तै तपाईँ र म हाम्रो जीवन चाहिँ धार्मिकताको जिउने कुरामा हामी ज्योतिको रूपमा जिउन सकौँ।
Way we live our lives is meant to be noticed by non-Christians.
अनि वास्तवमा हामीले जुन प्रकारले हाम्रो जीवन जिउँछौँ जो परमेश्वरको राज्यको मूल्य मान्यतामा उहाँलाई नचिन्ने अक्रिस्चियनहरूले हाम्रो जीवन देख्न सकोस्।
But notice that it is meant to be noticed not for the purpose of showing how good or religious we are.
तर यहाँनिर एउटा कुरा महत्त्वपूर्ण छ, त्यो के हो भने मानिसहरूको अगाडि हामी चाहिँ अरूभन्दा धर्मी अरूभन्दा असल छौँ भनेर देखाउनको लागि होइन।
And not for the purpose of boasting our ego and pride.
अनि हाम्रो आफ्नो घमण्ड बढाउनलाई, आफ्नो म चाहिँ यस्तो हो भनेर देखाउनलाई, त्यो कुराको निम्ति पनि यो सबै परमेश्वरको मूल्य मान्यता अनुसार धार्मिकताको निम्ति जिउने कुरा होइन।
Instead, it is meant to be noticed so that it will bring glory to God.
तर यो हो कि हामी परमेश्वरको धार्मिकतामा उहाँको इच्छा अनुसार उहाँको राज्यको मूल्य मान्यतामा जिउँदाखेरि मानिसहरूले हाम्रो जीवनमा भएका असल कुरा देखुन् र स्वर्गीय पिताको महिमा गरून्, त्यो कुरा हो।
It is to be like Jesus.
अनि यो चाहिँ येसु जस्तो हुनु, येसुको चरित्र स्वभाव जस्तो हुनु।
You notice that in everything he did, his ultimate purpose was to bring glory to his Father in heaven.
अनि येसु प्रभुको जीवन कस्तो थियो, जे जे उहाँले गर्नुभयो प्रत्येक कुरामा उहाँको एउटै लक्ष्य थियो, त्यो के छ भने स्वर्गमा हुनुहुने उहाँको आफ्नो पिताको महिमा प्रकट गर्नु थियो।
So this world needs our Christian light to shine bright and clear.
अनि त्यसैले यो संसार जो अन्धकारमा छ, तपाईँ र ममा भएको क्रिस्चियन जीवनको ज्योति चाहिँ प्रष्ट रूपमा, चम्किलो र प्रष्ट रूपमा उनीहरूले देख्न सक्नु पर्छ।
When we live lives that are right before God, that seeks after righteousness, we are shining God's light.
अनि जब हाम्रो जीवन चाहिँ हामीले परमेश्वरको अगाडि ठिक प्रकारले जिउँछौँ, परमेश्वरको पवित्रता र धार्मिकता उहाँको कुरा खोज्दछौँ, त्यो प्रकारले जिउँदाखेरि चाहिँ हामी एउटा ज्योतिको जीवन संसारको अगाडि हामी जिइरहेका हुन्छौँ।
So when we proclaim the message of the gospel, we are shining God's light in the world.
जब हामीले येशु प्रभुको उद्धारको सुसमाचारलाई मानिसहरूको अगाडि घोषणा गर्दछौँ, हामी चाहिँ संसारमा येशु ख्रिस्टको लागि परमेश्वरको ज्योतिद्वारा चम्किराखेका हुन्छौँ।
So brothers and sisters, God has put you and me, each one of us, in a unique place to shine his light.
अनि दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरले तपाईँ र मलाई विशेष प्रकारले फरक फरक ठाउँमा राख्नु भएको छ, ताकि हामी उहाँको निम्ति ज्योति भएर चम्कन सकौँ ती ठाउँहरूमा, ताकि अरूले देख्न सकुन्, उहाँको महिमा गर्न सकुन्।
In your family, in your workplace, in the village where you live, be the light of Jesus.
अनि तपाईँको परिवारमा, तपाईँले काम गर्ने ठाउँमा, तपाईँको गाउँमा, सहरमा अथवा छिमेकमा जहाँ तपाईँ जिउनुहुन्छ, येशु ख्रिस्टको निम्ति तपाईँ ज्योति बन्नुहोस्, ताकि उहाँको महिमा उनीहरूले देख्न सकुन्।
Live your life well according to the kingdom values.
अनि परमेश्वरको राज्यको मूल्य मान्यता अनुसार असल जीवन ती ठाउँहरूमा उहाँको महिमाको लागि जिउनुहोस्।
You may face persecution for your faith in Christ.
अनि येशु ख्रिस्टमा विश्वास गरेको कारणले र उहाँको कुराहरूलाई पछ्याएको कारणले तपाईँले विरोध सतावट पनि खप्नु पर्ने हुन सक्छ।
But God's reward for you in heaven is great.
तर तपाईँले भोगेको दुःखको लागि स्वर्गमा परमेश्वरको इनाम तपाईँको निम्ति महान हुनेछ, ठुलो हुनेछ।
As we close, I'd like to ask Pastor Silas to read Philippians chapter 2, verse 15.
अनि हामी अन्त गर्दै गर्दाखेरि फिलिपी 2:15 हामी पढ्नेछौँ, कि तिमीहरू चाहिँ निर्दोष र सुधा भएर टेढा र बरालिएका पुस्ताको बिचमा परमेश्वरको निष्खोट सन्तान हो, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरू झैँ चम्कन्छौ।
So may God bless you and keep you as you and I together we seek to live righteous lives that bring glory to our Father in heaven.
अनि तपाईँ र म सँगसँगै परमेश्वरको धार्मिकतामा उहाँको राज्यको मान्यता अनुसार जिउँदछौँ र उहाँलाई महिमा गर्ने काम गर्दछौँ कि परमेश्वरको परमेश्वरको तपाईँ र मेरो जीवनमा जीवनमा परमेश्वरको महिमा त्यसरी सधैँ भएको होस्।
So we have completed today this little section called the Beatitudes in the Sermon of the Mount.
अनि पहाडी उपदेशमा जो आशिषहरू धन्य भन्ने जो बियाटिट्युडका कुराहरू जुन त्यो सेक्सन थियो, त्यो खण्ड थियो, त्यसलाई चाहिँ आज हामीले सिद्धायौँ।
Next week we will continue with the other teaching.